أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم حسب الناس أن يتركوا أن يقولوا آمنا وهم لا يفتنون صلوات بدي محمد علي محمد پر آپ سے درخواست کروں گا ڈاکٹر محمد حسین اور شہید علامہ حسن ترابی صاحب اور تمام شہداء ملت کو شامل کر کے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا سلوا دینا ہے فرما دیجیے گا محمد علی محمد اس سے بہتر انداز میں مل کر بلند آواز سے ایک سلوا دے دیجیے گا ہماری گفتگو چل رہی ہے آزمائش اور مومن مومن ہو نہیں سکتا جب تک آزمائش کے میدانوں سے گزارا نہ جائے یہ کہہ دینا کافی نہیں ہوتا کہ میں مومن ہوں اب مشکل یہ ہو گئی جو کہہ دے مومن تو فارغ ہو گیا وہ کہہ دے مومن ہوں اب مجھے خود کرنا کرانا تو ہے ہی نہیں کیا سیدھا جنت میں ایسا تھوڑی آسان ہے اتنا آسان تھوڑی ہے میں نے عرض کیا کہ اللہ نے انبیاء کو منصب نہیں دیے جب تک انہیں امتحانات کی چکی سے نہیں نکالا اور جو امتحانات کی منزلوں میں جہاں تک گیا اس کو اتنا ہی بڑا منصب ملا اور جہاں امتحانات کی منزل میں رک گیا وہاں منصب بھی رک گیا وہاں پر منصب بھی رک گیا چلیے آج اسی پر بات کریں گے اور دیکھیے کہاں تک پہنچتی ہے بات کہاں سے شروع کریں بات بھائی چلیے جناب نوح کو لے لیجیے آپ جناب نوح علیہ السلام امتحان کی منزل میں آئے نا ایک بار کب آئے امتحان کی منزل میں جب کنعان بھائی نافرمان بیٹا ہے نہیں مانتے لیکن ہے تو بیٹا نا اولاد تو اولاد ہوتی ہے اب دیکھیے اللہ نے رسولوں کے ساتھ بھی یہ امتحان رکھا رسولوں کے ساتھ بھی یہ امتحان رکھا اللہ نے اولادوں کا امتحان کہ اولاد جو بھائی اولاد ہے کہ پروردگار کیونکہ وعدہ ہوا تھا کہ نوح کا جناب نوح سے کہ جب طوفان آئے گا تو میں آپ کے اہل بیت کو بچاؤں گا میں آپ کے اہل عیال کو بچا لوں گا آپ اطمینان رکھیے اور وہی ہوا کہ جب طوفان نوح آیا اور بیٹا بھاگنے لگا پہاڑ کے اوپر اور جناب نوح کشتی میں مومنین بھی کتنے مومنین ہیں معلوم ہے آپ کو کتنے مومن تھے کشتی میں مت گھبرائیے کوئی ایک تعداد نہیں ہے لہذا پریشان نہ ہو 37 40 بہت زیادہ جسے لکھے 80 کتنے 80 ذرا سا یہ تو بتائیے کہ جناب نوح کی رسالت کی عمر کتنی تھی نبوت کی عمر اصل عمر نہیں تبلیغ کی عمر کتنی تھی 950 سال جو قرآن نے لکھا کتنے سال 950 950 سال جناب نوح تبلیغ کرتے رہے جناب اور تبلیغ کرنے کے نتیجے میں کشتی میں سوار ہو رہے ہیں 37 کتنے سوار ہو رہے ہیں 950 سال میں کیا تھا سب کی عمریں اتنی تھوڑی تھی کوئی پتہ نہیں کتنی نسلیں ختم ہو گئی دوسروں کو کہہ کے جاتے تھے ایمان کرے نا جب وعدہ ہوتا تھا نا طوفان کا کہ طوفان آئے گا ایک نسل ختم ہوتی تھی وعدہ تو پورے نہیں ہوا پھر گئے پھر کچھ ایمان لے کے آئے پھر وعدہ پورا نہیں ہوا عذاب تو آیا نہیں ان پہ پھر گئے ایسے ہوتا تھا یہاں تک کہ وہ جو برگشت ہو گئے تھے جو پھر جاتے تھے دین سے وہ بھی مذاق اڑانے والوں میں شامل اور معاذ اللہ کیا کیا کہتے تھے جناب نوح کو معاذ اللہ دیوانہ بھی کہتے تھے اور پتہ نہیں کیا کیا کہتے تھے ان کو مجنون بھی کہتے تھے جناب نوح کو 37 آدمی ایمان لائے کتنا حوصلہ تھا اس آدمی کا کہ 950 سال کی تبلیغ کا اثر 37 اور آپ حیران ہوں گے کہ بعض مقامات پہ صرف 13 آدمی کشتی میں جو نفوس سوار ہوئے کتنے وہ جانوروں کے جوڑے الگ انسان 13 اب مجھے بتائیے کہ 950 سال تبلیغ کرنے کے بعد اب پروردگار جواد نوح یہ لے کر آئے ہو یہ 13 مومن لے کر آئے ہو 14 مومن لے کر آئے ہو چلو 37 مومن لے کر آئے ہو 80 مومن لے کر آئے ہو کہیں ایسا ہے کہ اللہ نبیوں سے یہ پوچھے گا کہ کتنے لوگ ایمان لائے تھے کتنے نہیں لائے تھے کہیں ایسا ہے کہ اللہ رسول سے پوچھے گا کہ کتنے لوگ مسلمان ہوئے کتنے لوگ نہیں ہوئے؟ کہیں ایسا ہے کہ اللہ انبیاء سے اوصیاء سے اماموں سے یہ پوچھے گا کہ کتنے لوگوں نے آپ پر کوئی کتنے لوگ آپ پر ایمان لائے، کتنے لوگوں نے آپ کا ساتھ دیا؟ نہیں، کہیں بھی ایسا نہیں ہے۔ اللہ کسی مبلغ سے، نبی تو چھوڑیے، رسول چھوڑیے، پیغمبر چھوڑیے، امام چھوڑیے، کسی مبلغ سے بھی اللہ یہ نہیں پوچھے گا کہ تو نے کتنوں کو مسلمان کیا۔ سوال ایک ہی ہوگا، جس کام کے لیے بھیجا گیا تھا وہ کیا کہ نہیں کیا؟ جو ڈیوٹی تھی وہ کیا نہیں کی؟ پیغام پہنچانا۔ اور یہ قرآن کا کو فرمان ہے، میرا تھوڑی، ہم تھوڑی مولوی تھوڑی بنا کے لائے ہیں۔ فذکر انما انت مذکر لست علیہم بمسیطر۔ اے حبیب، آپ پریشان کیوں ہوتے ہیں؟ پریشان ہوتے تھے نا، ہم لوگوں کو سمجھاتے ہیں، لوگ سمجھتے نہیں ہیں۔ ہم ان کی بھلائی کی بات کرتے ہیں، سمجھتے نہیں ہیں۔ ہم ان کی نجات کی بات کرتے ہیں، سنتے نہیں ہیں۔ ایسے ہی ہوتا ہے نا، پریشان ہو جاتا ہے بعض اوقات بیچارہ مبلغ بھی پریشان ہوتا ہے کہ کس قسم کے لوگ ہیں یہ، ان کے فائدے کی بات کر رہا ہوں اور پھر بھی یہ نہیں سن رہے، ان کے نجات کی بات کر رہا ہوں پھر بھی یہ نہیں سن رہے، انہیں دنیا کی بھلائی بتا رہا ہوں، انہیں آخرت کی بھلائی بتا رہا ہوں پھر بھی نہیں سن رہے۔ تو ہماری آپ کی تو بات ہی کیا، ہم جیسے گناہگاروں کی تسلی یہ ہو جاتی ہے کہ جب رسولوں کے ہمیں دیکھتے ہیں قرآن مجید میں کیفیت، کہ رسول بے چین ہو جاتے تھے، رسول پریشان ہو جاتے تھے۔ حتی یقول الرسول والذین معه متى نصر اللہ، پڑھ چکا نا پہلے سورہ بقرہ میں، یہاں تک کہ رسول فریاد کرتے تھے، ان کے پیروکار فریاد کرتے تھے کہ پروردگار تیری مدد کب آئے گی؟ اور پروردگار فرماتا تھا آگاہ رہو، اطمینان رکھو، اللہ کی مدد پہنچنے والی۔ تو ایسے ہی ہے نا، ہر نبی کے ساتھ پریشان ہو گئے تو پروردگار تسلی دے رہا ہے، فذکر انما انت مذکر۔ اے حبیب، آپ اپنا کام کرتے رہیے، نصیحت کرتے رہیے، بے شک آپ کا کام ہی نصیحت کرنا ہے، آپ کا کام ہی پیغام پہنچانا ہے۔ لست علیہم بمسیطر، آپ ان کے اوپر چوکی دار تھوڑی ہیں، آپ ان پر محافظ تھوڑی ہیں۔ آپ سے میں یہ سوال نہیں کروں گا کہ یہ سیدھے ہوئے یا نہیں ہوئے، آپ کا کام تھا پیغام پہنچانا، اور پیغام پہنچانے والوں کو قرآن نے منصب کیا دیا، الذین یبلغون رسالات اللہ وَيَخْشَوْنَهُ وَلَا يَخْشَوْنَ أَحَدًا إِلَّا اللَّهِ۔ یہی تو وہ لوگ ہیں جو اللہ کے پیغامات کو پہنچانے کا کام کرتے ہیں، اور یہ پیغام پہنچانے میں کسی بخل سے کام نہیں لیتے، کسی کنجوسی سے کام نہیں لیتے، بلکہ سوائے اللہ کے یہ کسی سے ڈرتے بھی نہیں ہیں۔ سوائے اللہ سے کسی سے ڈرتے بھی نہیں ہیں۔ تو کتنا بڑا امتحان ہے جناب نوح کا، ہم لوگ پریشان ہو جاتے ہیں، آپ پریشان ہو گئے 30-40 سال میں، کب تک ہوگا، کب تک ہوگا، کب تک ہوگا؟ خدا کے بندو، اس زمانے میں سب کی عمریں اتنی تھوڑی ہوتی تھیں، نارمل انسان کون سا ہے؟ آپ سمجھ رہے ہو، زمانے سب کی نظر میں، اکثر لوگوں سے میں نہیں سنا کہ اس زمانے میں لوگوں کی عمریں 800 سال ہوتی تھی، 900، کس نے کہہ دیا 800-900 سال ہوتی تھی؟ لقد خلقنا الانسان فی احسن تقویم، ہم نے انسان کو احسن تقویم پہ خلق کیا ہے۔ یہ استثناء ہے، استثناء، نام تک موجود ہے تاریخ میں، 35,000 سال کی حضرت آدم سے لے کر آج تک کی تاریخ میں 35,000 بھی نہیں ہیں اتنی عمر والے، 3500 بھی نہیں ہیں، 1200 بھی نہیں ہیں، بمشکل 400 آدمیوں کے نام ملیں گے جن کی عمریں 300 سال سے زیادہ ہوئی ہیں، 400 سال پر، تو یہ کوئی زیادہ تعداد ہے؟ اگر میں کھٹی فہرست دے دوں آپ کو 400 آدمی، آپ کہیں گے اتنے سارے آدمی تھے، اس کی 800 سال، اس کی 2500 سال، اس کی 900 سال، یہ تو اس لیے رکھی ہے اللہ نے اتنی عمریں۔ اور جناب خضر کو تو اب تک سلامت رکھا، جناب عیسیٰ کو اب تک سلامت میں رکھا، جناب عیسیٰ کو آسمان پر اٹھا کے سلامت رکھا، زندہ رکھا، جناب خضر کو یہاں پہ رہ کے زندہ رکھ کے بتایا، جب 5,000 سال کا خضر زندہ رہ سکتا ہو تو ابھی 1,150 سال ہی تو ہے۔ نہیں سمجھے، چلو ہاتھ بھیجیے محمد علی محمد پر۔ تو قرآن میں مثال اسے لیے تمہارے لیے آزمائش رکھ دی کہ اتنی عمر کیسے ہو سکتی ہے بھائی، اتنی عمر کیسے ہوگی؟ تو کیوں 2,500 سال کا انسان نہیں ہے، 5,000 سال کا انسان نہیں ہے؟ جناب عیسیٰ علیہ السلام کتنے سال، چلو کہو گے آسمان پہ اٹھا لیا، جناب ادریس کو آسمان پہ اٹھا لیا، کیوں؟ جناب خضر کہاں ہیں، کدھر ہیں جناب خضر؟ وہ تو یہی ہے نا۔ دیکھیے ہم کہنے میں خضر کہہ جاتے ہیں، کوئی حرج نہیں ہے، کوئی حرج نہیں، غلط العام ہے، لیکن صحیح لفظ میں لازم سمجھتا ہوں بتانے کہ اصل نام کیا ہے، خضر۔ اور ہمارے لیے دلیل کیا ہوتی ہے، ہمارا ادب، ادب سے مثال لائی جاتی ہے۔ جا جب کسی لفظ پہ بحث ہو جائے تو ادب سے مثال لائی جاتی کہ دیکھیے فلاں شخصیت نے اس لفظ کو کیسے استعمال کیا. تو اب غالب سے بڑا تو اردو دان میری سمجھ میں نہیں آتا شاعروں میں کوئی ہوگا, نہیں ہے نا. کیا کیا خضر نے سکندر سے. مصرا میں نے آپ کے سامنے غالب کا اس لیے پڑھ دیا کیونکہ ایک جگہ بحث بھی ہوتی ہے یہ خضر ہوتا ہے, میں نے کہا نہیں خضر نہیں ہوتا کیونکہ غالب کبھی غلط اردو نہیں لکھ سکتا اور نہ کہہ سکتا ہے, ٹھیک ہے نا. جیسے بھرتی کے لفظ ہوتے ہیں مصرے کے طور پہ نا, اب پورا مصرا نہیں ہو رہا بیچ میں ایک لفظ گھسیڑ دیا, گھسیڑنا پڑتا ہے, یوں کہلاتے ہیں بھرتی کے الفاظ یا اضافی الفاظ. لیکن غالب سے ایسا امکان ہے نہیں کہ وہ ضرورت شعری میں زیر یا زبر کی غلطی کر جائے. یہ غلطی کریں گے تو مثال کہاں سے لائیں گے بھائی ہم؟ مثال تو انہیں سے لائیں گے نا, انہیں شعرا سے. ادب رسائی ادب ہوگا تو میر انیس سے لائیں گے, غزل کا ادب ہوگا تو غالب سے لائیں گے, میر تقی میر سے لائیں گے, اور فکری ادب ہوگا تو اقبال سے لے کر آئیں گے, ٹھیک ہے نا. یہ بھی چھوٹی چھوٹی باتیں یاد رکھا کیجئے تاکہ بچوں کو سمجھانے میں آسانی ہو جائے کہ بھائی اسلام کے بھی کوئی ادیب ادیب گزرے, خالی شیکسپیئر نہیں ہے, خالی ولیم ورڈس ورتھ نہیں ہے, خالی یہ جیمز ہیڈلی چیز نہیں ہے, یہ بھی ہمارے یہاں بھی بہت ساری چیزیں ہیں بڑی بڑی. صلوات بھیجیے محمد علی محمد پر. سمجھ میں آئی بات؟ تو یہ کیوں مثالیں دی اللہ نے؟ اس لیے یہ سنوں سال کم, اتنے کم لوگ آپ کو نظر آئے گا 400 کی فہرست اگر بڑی مشکل سے نکالی تو 400 بھی نہیں بنتے, لیکن کتنے ہزار سال میں, 35,000 سال میں 400 کی فہرست بنے گی اگر بن گئی, ورنہ نہیں ہے. نارمل انسان کیا ہے, 4,000 سال کی پہلے کی ممی نکلے, 3,000 سال پہلے کی ممی نکلے فرعون کے زمانے کی. فرعونوں کا زمانہ کون سا ہے؟ جناب موسیٰ کا ہے نا بھائی, یہی زمانہ ہے. کتنا بڑا آدمی نکل رہا بھائی, کتنی بڑی ملکہ کی لاش نکلی ہے, کتنے بڑے فرعون کی لاش نکلی ہے. کہتے ہیں جو فرعون اتنا لمبا تھا, اتنا لمبا تھا, کتنا لمبا تھا, وہی 5.5 فٹ کا آدمی تھا اور کیا تھا. اب پروردگار جب ارشاد فرما رہے لقد خلقنا الانسان فی احسن تقویم, یہی احسن تقویم ہے, اسی لیے یہ 6 فٹ 6 فٹ سے زیادہ لمبا نظر آتا ہے. اور اگر کروڑوں میں کوئی ایک ہو 12 فٹ کا تو پوری دنیا میں اس کا نام ہو جاتا ہے, بھائی 12 فٹ کا آدمی آ گیا تو ایک ہی ہوتا ہے نا. 22 کروڑ میں 2 نکلے تھے اگر آپ کو یاد ہو, ایک عالم چننا, ایک اور کوئی جہانگیر وانگیر نام تھا اس کا, اور کوئی ہوگا, ہو سکتا ہے تو کروڑوں میں ایک ہوتا ہے نا, یہ استثناء ہے. تو انبیاء میں جناب نوح بھی ان 2-3 استثناءات میں 1,24,000 پیغمبروں کا اتنا سنو سال نہیں تھا, نہ اس زمانے میں اتنا سنو سال ہوتا تھا. مثال کے طور پہ رکھا ہے لقد خلقنا الانسان فی احسن تقویم, انسان کو احسن تقویم پہ خلق کیا, اور احسن تقویم یہی انسان ہے بھائی, یہی انسان. یہ استثناء ہوتا ہے, یہ اللہ کی قدرت ہے جو دکھاتا ہے کہ میں قادر ہوں تم نہیں. میں کسی کو چھوٹا بھی رکھ سکتا ہوں, کسی کو بڑا بھی کر سکتا ہوں, کوئی 17 فٹ کا بھی ہو سکتا ہے, کوئی 1.5 فٹ کا بھی ہو سکتا ہے. سمجھ میں آ رہی ہے بات؟ کوئی 50 سال کا, کوئی 1 دن کا, کوئی 1 مہینے کا, کوئی 70 سال کا, کوئی 100 سال کا. اور آج کل کے دور میں سینچری کر لے تو بڑی بات ہے, ورنہ ہمیشہ بیچارہ سینچری کے بغیر ہی نکل لیتا ہے. سلوات بھیجیے محمد علی محمد پر. سمجھ میں آ رہی بات؟ 950 سال ہر ایک کی عمر نہیں ہوتی تھی, صرف بتایا کہ مبلغین کے لیے کتنا سخت مرحلہ ہے. ہم 30-40 سال میں کیا حال ہو گیا ہمارا, 30-40 سال میں لوگ پریشان ہو گئے تھے, ابھی تو خیر پریشانی کم ہو گئی کچھ, اور انشاءاللہ اللہ کرے گا اور پریشانیاں کم ہوں گی خدا نے چاہا. بس دعا کیجئے. دیکھیے ایک بات میں آپ کو بتاؤں, اخلاق مجھ پر لازم فرض ہے. دیکھیے آج 7 دن ہو گئے ہیں نا, تمام سیکورٹی ایجنسیاں پورے پاکستان میں انصاف سے بتائیے, انصاف سے اپنا فریضہ انجام دے رہی ہیں کہ نہیں. دیکھو سچ بولنا ہے, کر رہی ہیں نا اپنی کیپیسٹی میں, یعنی جتنے وسائل ہیں. اور خدا کے بندو امریکہ بھی ہو جاتا ہے, نہیں ہوتا روزانہ فائرنگ ہو رہی ہے, سب ہو رہے ہیں. اب تو وہاں بھی جنہوں نے شروع کیا تھا الحمدللہ وہاں پہنچ گیا واپس, فائر بیک ہو رہا ہے نا, فائر بیک ہونا شروع ہو گیا, اطمینان رکھو آپ, بچتے نہیں, ہونا وہی ہے, سب وہی ہوگا, بے فکر رہے ہیں, کچھ نہیں ہوگا. انشاءاللہ انہی میں سے جو بہترین مولا کے چاہنے والے ہوں گے, خدا کا پریشان مت ہوا کرو, ویزا نہیں مل رہا, گرین کارڈ نہیں مل رہا, دعا کیا کرو امام آ جائے. اپنے چاہنے والوں کو ویسی ولایتیں کہتے ہیں نا, تو وہی زمانہ آ جائے گا پرانا, حکومتوں کا, ولایتوں کا, صوبوں کا, جو چاہنے والا جتنا اچھا ہوگا اس کو اتنی جگہ اچھا کا والی بنا کے بھیج دے گا, جا تو وہاں کا والی. یہ بھی اچھا بھی تو سوچا کرو. صلوات بھیجیے محمد علی محمد پر. کیوں نہیں بھیجے گا؟ क्यों नहीं भेजेगा? जाएंगे लश्कर के साथ जाएंगे। तमन्ना तो करो ना, तमन्ना रखना भी तो स्वभाव है, इबादत है कि नहीं? इमाम की नुसरत की तमन्ना रखना। तो जब इमाम के लश्कर में जाएंगे, कैसा पासपोर्ट, कैसा वीजा, जहाँ का लश्कर होगा मौला मुझे वहाँ जाना, जा वहाँ के लश्कर में जा, जाओ उधर के लश्कर में जाओ। परेशानी किस बात की है? तमन्ना तो रखो दिल में, है कि नहीं है ऐसा? बस अजी तो 30-40 साल में घबरा गए थे, क्या होगा, कैसे होगा, क्यों होगा? इसलिए नूह को मिसाल बनाए, देखो सबक हासिल करो। 950 साल, हर 300 साल बाद अजाब का वादा होता था, पूरा नहीं होता था, लोग भाग जाते थे, भाई हमसे खामखा नहीं। अब यहां से मैं आपको तशय्यो का इफ्तिखार बताऊं, शियत का इफ्तिखार सुनो क्या है। गैबत की तारीख अभी की नहीं, इंतजार की तारीख अभी की नहीं, जनाबे आदम से शुरू होती है। जनाबे आदम ने शीश की खबर दी थी, शीश ने नूह की खबर दी थी, नूह ने मूसा की खबर दी, नूह ने याकूब की खबर दी, इब्राहिम की खबर दी, उन्होंने मूसा की खबर दी, उन्होंने ईसा की खबर दी। गैबत की बड़ी तवील तारीखें हैं, लेकिन हर जमाने में लोग फिरते गए, एतबार खत्म होता गया। किसी में 300 साल की हिम्मत थी, किसी में 400 साल के इंतजार की हिम्मत थी, सबसे ज्यादा हिम्मत थी किस में? बनी इसराइल में 600 साल की हिम्मत थी। इसलिए सारी कौमों पर तुम्हें फजीलत दी कि तुम्हारे इंतजार की तारीख अभी सिर्फ 1150 साल हुई है। अकीदा ये है कि नहीं, अगर 10,000 साल भी गुजर जाए तो मर भी जाएगा तो इमाम नुसरत के लिए उठाएगा। तमाम तर मुसीबत में, मुसीबतों में तुम्हारी अजमत क्या है? आपको खुश करने के लिए नहीं कह रहा हूं, किताबों में यही है, रिवायतों में यह फजीलत है हमारे शियों की। इमाम रज़ा अलैहिस्सलाम की रिवायत है, सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। मालूम है मैंने सलवात क्यों भिजवाई? आपकी सलवात से 2-3 बंद आंखें खुल गई। एक बार और सलवात इनाय फरमाइए। ऊपर बैठा रहा हूँ, सबको देख रहा हूँ, और जिधर देख रहा हूँ उधर मत समझना कि कोई सो रहा है, क्योंकि इज्जत नफ्स का भी ख्याल करता हूँ। क्योंकि उधर देखूँगा सारे उधर देखने लगेंगे, वो बेचारी की अच्छी वाली नींद ख़राब हो जाती है। मैं हमेशा कहता हूँ मेरी मजलिस में सोने की इजाज़त है, गिरने की इजाज़त नहीं। गिरेगा दूसरा भी डिस्टर्ब हो जाता, भाई तू सोता रहा बैठा हुआ, गिर नहीं किसी के ऊपर। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। ठीक है, समझ में आ रही है बात हमारी? बस याद रखो क्या फरमाता है मेरा इमाम। जब किसी ने पूछा कि मौला हमने सुना है कि आपने फरमाया कि आपके शियों की और ईसा के हवारियों का मनसब बराबर है, ईसा के जनाब ईसा अलैहिस्सलाम के जो हवारी हैं, इंशाल्लाह जिंदगी रही, याद दिला दीजिएगा। बोलो मैं आपसे इतनी बार कहता हूँ, बाज नाम ऐसे आ जाते हैं कि दिल चाहता है उन पर बात की जाए, मगर आज नहीं, कल अगर कोई छोटी सी पर्ची वैसे खामा खा के पर्चे दिया करते, कोई काम के भी दे दिया करो, तो नीचे से कोई पर्चा मुझे दे देगा मेरा मोमिन भाई कि भाई वो ज़रा ईसा के हवारियों के बारे में पढ़ दी, तो मैं पढ़ दूंगा आपके सामने। लेकिन अभी तो कुछ और सवाल किया, फरजंद रसूल हमने सुना है कि आपने फरमाया कि हमारे शिया जो है उनका मर्तबा जनाब ईसा के हवारी से बढ़ के। मासूम ने मुस्कुरा के फरमाया उनसे भी ज़्यादा है। मैं बैठा हूँ आपके सामने, जब रिवायत में पढ़ता हूँ ऐसे हवा में थोड़ी पढ़ रहा हूँ, गढ़ के थोड़ी पढ़ता हूँ। मैं जानता हूँ कि गढ़ के पढ़ना कितना बड़ा गुनाह है, अपनी तरफ से बनाना कितना बड़ा गुनाह है, मासूम के नाम पे तोहमत लगाना कितना बड़ा गुनाह है। आपको पता है ना रोज़ा टूट जाता है, मालूम है ना? मासूम ने ना कहा हो उसके नाम से कह दो तो कितना बड़ा गुनाह है, रोज़ा टूट गया भाई आपका, जाओ खा लो पी लो, ख़त्म, रोज़ा ख़त्म, बातिल हो गया रोज़ा। तो मैं जानता नहीं हूँ क्या? तो मैं आपसे बात ऐसे थोड़ी कर रहा हूँ, कोई रायत है तो पढ़ रहा हूँ। मासूम फरमाते हैं कि नहीं उनसे भी बढ़कर है। तो बोला उससे बढ़कर? कहाँ, उनसे भी बढ़कर है। सुनो, जनाबी ईसा ने अपने हवारियों से कहा, ये मेरी जान के दुश्मन हैं, ये मुझे मसलूब करना चाहते हैं, तुम लोग जाओ फैल जाओ और अपना अपना फरीजा अंजाम दो। हवारी चले गए, चले गए ना 12 के 12 हवारी, جناب عیسیٰ نے اجازت دے دی, وہ چھوڑ کر چلے گئے کہ ہمارے شیعہ. چلیے اس سے پہلے مثال دے دوں نا آپ کو, یہ بتائیے, یہ امام نے نہیں کہا, امام نے کہا, وہ تو میں بعد میں بتا رہا ہوں, لیکن پہلے آپ کو نقضی دلیل دے دوں. جناب عیسیٰ کے حواریوں سے کہا جناب عیسیٰ نے جاؤ, انصار اللہ ہیں, قرآن میں ان کو کیا کہا گیا ہے, انصار اللہ, نانو انصار اللہ کہا ہے, ہم اللہ کے مددگار ہیں, یہ ہے منصب جناب عیسیٰ کے حواریوں کا, چلے گئے چھوڑ کے. لیکن یہ بتائیے شب عاشور جب حسین نے اپنے انصار سے کہا یہ میرے خون کے پیاسے ہیں, تم جہاں جانا چاہتے ہو چلے جاؤ, بیعت اٹھا دو, کوئی گیا؟ کوئی گیا؟ سب نے کیا کہا؟ کہا مولا حکم نہ دیجئے گا, اختیار دیجئے گا, کیونکہ امام حکم دیتا جانا پڑتا, اختیار لیا کہ مرضی دیجئے, اور مرضی کیا ہے, آپ کو چھوڑ کر نہیں جا سکتے. تو ایک فرق تو شب عاشور پتا چل گیا نا, جو چھوڑ کر چلے جائیں عیسیٰ کے حواری جو میدان میں کھڑے رہے حسین کے انصار. سمجھ میں آ گئی بات؟ اب تو آسان ہو گیا نا مسئلہ, کہ جو چھوڑ کر چلا جائے انصار عیسیٰ, جو چھوڑ کر نہ جائے انصار حسین. ایسا اب آئیے حدیث کو مکمل کروں. معصوم فرماتے تم نے ہمارے شیعوں کو سمجھا کیا ہے؟ سنو ہمارے شیعہ کیا ہے, ہمارے شیعوں کو مارا جائے, کاٹا جائے, جلایا جائے, بلکہ ایک مثال دی کہ ہمارے شیعہ لوہا نہیں ہے, ہمارے شیعہ سونا ہے, ہمارے شیعہ لوہا نہیں ہے. اشد تو من زبر الحدید, شیعوں کے لیے کہا یہ لوہا نہیں ہے بلکہ لوہے سے بھی سخت دھات, شدید دھات. کیسے؟ کہ لوہے کو آگ میں ڈال دو نا, گل جائے گا, ختم ہو جائے گا. اپنی مرضی سے موڑ لو, اپنی مرضی سے لوہے کو موڑ لو. کہ ہمارے شیعہ ایسے تھوڑی ہیں, ان کو جب آگ میں ڈالا جائے تو یہ اور کندن بن کر نکلتے ہیں, یعنی پہلے سے بھی زیادہ شدید بن کر نکلتے ہیں. مصائب کی بھٹیوں سے ان کو جلایا جائے گا, ان کو مارا جائے گا, ان کو دیواروں میں چنا جائے گا, لیکن ساری دنیا مل کر ان کے دلوں سے ہماری محبت نہیں نکال سکے گی. یا سمجھ میں آیا کتنا بد نصیب ہے وہ شیعہ جو اپنے مقام کو بھی نہ پہچان سکے. یہ ہے معصوموں کی نظر میں ہمارا مقام. ہمارے شیعوں کا معمولی نہ سمجھنا, یہ اتنے سخت ہیں, گلہ نہ کیا کرو مصیبتوں کا. علی کے شیعوں, میرے تو پورے مجلسوں کا خلاصہ ہی ہوتا ہے, خبردار جو کبھی گلہ کرو, خبردار جو کبھی حوصلہ ہارو. وہ دوسرے ہیں جو حوصلے ہارتے ہیں, وہ دوسرے ہیں جن کے حوصلے پست ہو جاتے ہیں. تو ایک بات جو کہہ رہا تھا ادھوری رہ گئی تھی کہ دیکھو جتنے امکانات ہیں اتنی سیکورٹی ہے نا, اس سے زیادہ کیا کر سکتے ہیں, دنیا بھر میں سب کچھ ہوتا ہے. لہٰذا آج 7 دن ہو گئے پورا پاک, معمولی بات نہیں ہے, اس کو معمولی نہ سمجھنا بھائی. 22 کروڑ کا ملک گاؤں سے لے کے شہروں تک اللہ نے اب تک کرم کیا ہوا ہے نا, پروردگار کا کرم ہے. اگلے لمحے کا مجھے نہیں معلوم میرے بھائیوں, مجھے نہیں معلوم اگلے لمحے کیا ہونے والا ہے, مجھے نہیں معلوم, لیکن میں آپ کو بتا رہا ہوں انتظامات میں کوئی کمی ہے نہیں ہے نا. بس یاد رکھو اگر اس کے بعد بھی اللہ نے کوئی امتحان لکھ دیا تو خدا کے بندو صبر و تحمل سے ضبط کے ساتھ اپنے حواس پہ قابو رکھو. میں بڑی بات نہیں کر رہا ہوں, پروردگار مجھے ہمیشہ دور رکھے تکبر سے, لیکن میں آپ کو بتا رہا ہوں کہ زندگی میں نامعلوم کتنے ایسے مرحلے آئے, لیکن حواس کو قابو میں رکھو. اگر حسینی ہے تو کیا ہوگا, مر جائیں گے نا, مر جائیں گے, کوئی بات نہیں ہے. موت لکھی تو بھاگتے ہوئے کیوں آئے بھائی, بھاگتے ہوئے کیوں مرو, جب موت آنی ہے معلوم ہے بھاگتے ہوئے رونتے ہوئے چلے, اتنا اس میں نقصان نہیں ہوا جتنا بھاگنے میں ہو گیا. نہیں, حواس قابو میں رہنے چاہیے. موت آ گئی تو آ گئی, حسین کے نام پہ گھر سے نکلا ہوں, مجلس میں آیا ہوں, جلوس میں آیا ہوں, پھر ڈرنا کیسا. میں آپ کو کوئی ایسے بتا رہا ہوں خامہ خاں کی باتیں کہ آپ کو جوش دلاؤں خود میں ایسا نہ کروں, نہیں, اگر میں اگر اس عمل پات پہ عمل نہ کروں تو پھر مجھ سے بڑا بزدل بھی کوئی نہیں ہے. جب ایسا وقت آ گیا تو آ گیا, دیکھی جائے گی. اللہ مالک ہے, جس نے سانسیں جتنی رکھی ہیں اتنی میں لے سکتا ہوں, بڑھا سکتا ہوں. بھاگ جاؤں گا تو میری کوئی سانس بڑھ جائے گی کیا, یا بیٹھا رہ جاؤں گا تو کوئی میری سانس گھٹا دے گا؟ یقینا تو رکھو, یقین تو رکھو, مدد کرنے والی ذات اس کی ہے. لہٰذا اطمینان سے بار بار میں ان پیغام دے رہا ہوں کہ ایسے بار لوگ سیکورٹی والوں پہ پل پڑے، پولیس والوں پہ پل پڑے، ان پہ یہ کیا طریقہ ہوتا ہے؟ وہ بیچارے ڈیوٹی انجام دے رہے، اپنا کر رہے، ہمیں امتحان دینا ہے، ہمارا امتحان ہے نا، اور انشاءاللہ کچھ نہیں ہوگا، ہر سال آپ دیکھتے ہیں خدا کا شکر ہے، لیکن آپ جانتے ہیں کہ شر پسند تو چھپا ہوتا ہے نا ملعون، وہ تو چھپ کے منصوبہ بندی کر رہا ہوتا ہے، آپ نے دیکھا نہیں، آپ تو گواہ ہیں، آپ نے شہدا کے لاشیں اٹھائے ہیں، آپ مجروحین کے وارث ہیں، شہدا کے وارث، دیکھا نا، وہ تو چھپ کے کرتا ہے نا، وہ دشمن دشمن ہے نا، پتہ نہیں کہاں چھپا ہوا ہوگا، کس نالے میں بیٹھا ہوا ہوگا، ابھی بھی کہیں نہ کہیں ان کے مقدری نالیاں گندی نالیاں، وہیں سے نکلتے ہیں، وہیں سے جاتے ہیں، گندی نالیوں کے کیڑے جو ٹھہرے، سلوان بھیجی محمد آل محمد پر، وہیں سے نکلتے ہیں، وہیں چھپے رہتے ہیں، وہی دہشت گردی کرنے کے لیے، تو بھائی میرے اب ایک ایک چوک پہ ایک ایک آدمی کے پیچھے تو سیکورٹی نہیں لگ سکتی، سیدھی سی بات ہے، آپ بھی عقل سے سوچو، لیکن نہیں، حوصلوں کے ساتھ قوموں کے امتحان، اس لیے مثال رکھی جناب نوح کی، کتنے سال کی؟ 950 سال، 950 سال، ہر 300 سال بعد ایک پوری نسل بدل جاتی تھی، آپ تو کہتے تھے عذاب آئے گا، عذاب آئے گا، گٹھلی وہ اور کھجور کے درخت لگاؤ، یہ خرمہ جوان ہوگا، جب اس درخت کی عمر پوری ہو جائے گی، پتہ نہیں 100 سال ہوتی تھی کہ 150 سال کے 200 سال، لکھا ہوا ہے روایت میں، اب میں ذرا وہ تھوڑی تفصیل لے کر آیا بھی، لیکن ذہن میں ہے میرے کہ کھجور کے درخت کی پوری عمر لے کے جب باندھ ہو جائے تو کتنی، جب یہ باندھ ہو جائے گا تو عذاب آ جائے گا، اللہ نے کہا یہ کرو، یہ تو تھا نا قصص انبیاء میں ہے، جناب انہوں سے کہا اچھا جاؤ ان کو کہہ دو کہ گٹھلی لگاؤ کھجور کی، جب یہ بنے گا، بڑا ہوگا، درخت دے گا، پھل دے گا، کب تک پھل دے گا، ہر درخت کی ایک عمر ہے نا، اس کے بعد یہ دیکھیں خیرپور والے سکر والے بھی یہاں بیٹھے، میں جانتا ہوں چہروں سے بھی جانتا ہوں، اور آپ میں تقریباً سارے آتے جاتے رہتے ہیں، آپ کو معلوم ہے، آپ نے دیکھا ہوگا نا کچھ سوکھے ہوئے پیڑ بھی، کیا ان کی عمر ختم ہو گئی، 100 سال، 125 سال، 150 سال جو بھی تھا، اس درخت کی عمر ختم ہو گئی، ختم چھ سال ہو گیا، نیا لگا دیتے ہیں، ایسے ہی ہوتا ہے نا، عمر ہے، اب وہ بیچارے انتظار کرتے تھے، وہ عمر پوری ہو گئی، پھر آ جاتے تھے نوح کے بعد، بھائی نوح عذاب نہیں آیا، اچھا میں جاتا ہوں، پھر اللہ کی بارگاہ میں دعا کرتے تھے، پروردگار تو نے وعدہ کیا تھا، ہو گیا، کہا یہ وعدہ کیا تھا، یہ کرو، یہ کب کہا تھا کہ اس کے بعد عذاب آئے گا، پھر کرو، جاؤ پھر کرو، قوم سے کہہ دو پھر کریں، پھر آتے تھے اللہ کا حکم ہے، پھر لگاؤ پودا، بھاگ جاتے تھے آدھے ہاتھ، وہ صحیح کہتے تھے بھائی یہ غلط وعدے کرتے ہیں، معاذ اللہ ہم نہیں تھے آپ کے ساتھ، چلے گئے، پھر اب پتہ چلا کتنے بچے ہیں، 37 13، آپ صرف یہ سمجھیں کہ جناب سید الشہداء نے فرمایا کہ جیسے مجھے ملے نہ میرے بابا کو ملے، نہ میرے بھائی کو ملے، نہ میرے نانا کو ملے، اور خدا کے بندوں کسی کو بھی نہیں ملے، جیسے حسین کو ملے نا، ایسے کسی نبی کو بھی نہیں ملے، کسی کو بھی نہیں ملے، کیونکہ جب مشکل وقت آتا تھا کسی کے پاس تعداد 72 نہیں تھی، یا 5 یا 13 یا 12 یا 37 یا 40، اس سے آگے کہانی کسی کی نہیں گئی، ظاہر جب رسول کے ساتھ نہیں تو باقی کس کے ساتھ، تو یہ ہے حسین، یعنی کامیاب ترین، اب سنیے نتیجہ، کائنات کا کامیاب ترین مبلغ اس کا نام ہے حسین، صرف وہ 72 جمع کر سکا، ایسے 72 کہ جن کی تبلیغ کا گھنٹہ آج تک بج رہا ہے، قیامت تک بجتا رہے گا، کہ اگر اسلام بچایا ہے تو حسین نے اپنے 72 ساتھیوں کے ساتھ، پانی دو بیٹا،
مصیبت میں محبوں کے مقدر جیت جاتے ہیں، جنہیں یہ ہے غلط فہمی کہ ہم مٹ جائیں گے، تم سے ہمارے ہاتھ لاکھوں سے 72 جیت جاتے ہیں،
جزاک اللہ یار، ماشاءاللہ، انہوں نے 72 کا ذکر کر دیا، میں کیوں چھوڑوں، میں بھی کروں گا، صلوات بھیجیے محمد آل محمد، وہ دیکھیے جب میں شاعر کا نام نہ لوں تو سمجھنے کسی اور کا شعر ہے، ٹھیک ہے نا، کیونکہ جب اپنا شعر ہوتا تو کہہ دیتا ہوں کہ میرا اپنا ہے، لیکن یہ شعر میرے دوست ہیں عباس زید صاحب، مجھے بڑے پسند ہیں، تو خیر کافی لمبا کلام، لیکن دو شعر بڑے مشہور ہیں، سنے بھی ہوں گے، لیکن اب انہوں نے بات چھیڑ دی، جب مجھے چھیڑ دیا تو میں چھوڑوں گا تھوڑی، صلوات بھیجیے محمد آل محمد پر، یہ ہم نے کب کہا کہ ہماری ہے کربلا، یہ پیغام یہ دیا کرو ساری دنیا کو، اپنے پڑوس میں، اپنے ہمسائے میں یہ پیغام دو جو پیغام ہے دینے کا. یہ ہم نے کب کہا؟ کہ ہماری ہے کربلا، حق بات تم کہو تو تمہاری ہے کربلا. یہ ہم نے کب کہا؟ کہ ہماری ہے کربلا، حق بات تم کہو تو تمہاری ہے کربلا. اور قلب نبی پہ جس نے اتاری ہیں آیتیں، قلب نبی پہ جس نے اتاری ہیں آیتیں، اس نے ہمارے دل میں اتاری ہے کربلا. بات واضح ہو گئی؟ بھاگ جاتے تھے لوگ، ابھی کہتے اب آئیں گے، اب آئیں گے، نہیں آیا عذاب. پھر ایک مرحلہ گزر گیا، صدیاں گزر گئیں، پھر لوگ آ گئے، بھائی اب کیا ہوا؟ ہاں ہاں اب جاتے ہیں، وعدہ لے لیتے ہیں، پروردگار ہو گیا وہ کام کا، پھر جاؤ پھر یہی کام کرو. اب وہ تو نبی ہیں، آ گئے امتحان دینا ہے، پھر بھاگ گئے لوگ. یہ کیا ہوا بھائی؟ یہاں تک کہ بیٹا بھی باغی ہو گیا، نبی کا بیٹا باغی ہو گیا، کنعان باغی ہو گیا، مرتد ہو گیا. گھر میں پہچانتا ہے نا وہ، لیکن نہیں. جیسے جناب لوط کی زوجہ، دو بیویوں کا ذکر ہے قرآن مجید میں، دو انبیاء کی بیویوں کا، دو کا ذکر ضرور موجود ہے. ایک جناب لوط کی زوجہ کا ذکر ہے اور ایک جناب نوح کی زوجہ کا ذکر ہے. ان دونوں نے کیا کیا تھا؟ خیانت. خیانت سے مراد خدا نہ کرے، خدا نہ کرے، نعوذ باللہ من ذالک. کبھی بھی ایسا گمان بھی نہ کیجیے گا کہ نبی کے حرم میں رہنے والی خاتون، ٹھیک ہے گناہگار بھی ہو سکتی ہے، جیسے قرآن میں ذکر ہے لوط کی زوجہ کا، نوح کی زوجہ، یہ سب گناہگار نبی کے گھر میں مگر جہنمی ہے. لیکن خدا نہ کرے ایسا نہ سوچے گا، جیسے بعض دفعہ جناب لوط کی یا جناب نوح کی زوجہ کے لیے لکھ دیا جاتا ہے انہ لیس من اہلک، یہ نا کہ جب جناب نوح نے کہا تھا کہ پروردگار وہ بیٹا بھاگ رہا تھا، آج آخر عذاب پورا کہ ایک مدت آ گئی، 950 سال ہو گئے نبوت کے، باقی جتنی عمر ہے مجھے نہیں معلوم، 1000 سال ہے کہ 1100 سال کے، 1200 سال، نبوت کی عمر 950 سال ہے. مبعوث کب ہوئے یعنی اعلان نبوت کب کیا، یہ نہیں معلوم، یہ کچھ نہیں معلوم. وہ کوئی کہتا ہے جناب 1000 سال تھی ٹوٹل، ان کوئی کہتا ہے 1200، کوئی سب، مجھے یہ سب نہیں پتا. میں اتنا جانتا ہوں جو قرآن نے بتایا کہ 950 سال تبلیغ کی، تبلیغ کتنی کی ہے، آخر وہ آیا اور تیاری. اب جب تیسرا چوتھا مرحلہ آ گیا، اب جناب نوح کو حکم ہوا کہ اب کشتی بناؤ. اور لو جی لوگوں نے کہا دیکھو نہ دریا ہے نہ یہاں پہ نہر ہے، کچھ بھی نہیں ہے، یہ کشتی بنانے چلے. اب وہ جناب کشتی بنانی شروع کر دی تختوں کی، کہتے ہیں کافی اس کا سائز وائز سب کچھ لکھا ہوا ہے کہ کتنے 80 ہاتھ چوڑی تھی، 120 گز لمبی تھی، جیسے بھی تھی، کئی طبقے تھے، 4-5 منزلہ تھی. اور سنا ہے واللہ عالم بالثواب، لیکن سنا ہے کہ کوہ قاف، یعنی کوہ قاف سے مراد والا کوہ قاف نہیں کہانیوں والا، بلکہ کوہ قاف قفقاس کی جو سرزمین ہے رشیا میں، اس کو بھی کہا جاتا. سنتے ہیں کہ وہاں کوئی تصویریں وغیرہ میں نے دیکھی، لیکن میں تصدیق نہیں کر رہا بھائی. یہ واٹس ایپ کی خبریں، اور واٹس ایپ کی خبریں آپ جانتے ہیں کہ 99% ماشاء اللہ صبح ہی صبح ہر بچہ بیٹھ کے گھر میں بنا رہا ہوتا ہے، اور فوٹو شاپ بھی ایک اس میں، شاید مجھے میرے بچوں نے بتایا ہے، مجھے تو کچھ نہیں آتا اس کا استعمال. یہ ہوتا ہے کہ آپ پرواہ نہیں کریں، کسی دن آپ کی تصویر بھی انشاءاللہ کسی نہ کسی کے ساتھ لگی بھی ہوگی. صلوات بھیجیے محمد آل محمد پر. میں نے کہا بھائی مجھے دوسرے کی تصویر کی فکر نہیں، وہ میری ذرا اچھی آنی چاہیے. کہ نہیں بہت اچھی آئے گی، اور پوری قوم انشاءاللہ پھر جو تماشا بنائے گی وہ اور دیکھنے والا ہوگا. صلوات بھیجیے گا محمد آل محمد پر، کیونکہ ہوا ایسا. یہ بچے میرے غور سے سنو میری بات، میرے بچوں غور سے سنو، تم سے محبت کرتا ہوں تو یہ باتیں کرتا ہوں، نہ کرتا تو پتہ نہیں کیا کیا باتیں کر کے چلا جاتا تمہیں خوش کر کے. لیکن میں چاہتا ہوں جیسے اپنے بچوں کو سمجھاتا ہوں، میرے بچے ہیں، میں خیانت کروں کہ اپنے بچوں کو سمجھاؤں، تمہیں نہ سمجھاؤں تو میں خیانت کر رہا ہوں اپنی قوم کے بچوں کے ساتھ. جو میں اپنے بچوں کے لیے چاہتا ہوں وہی تمہارے لیے چاہوں گا نا. سنو یہ کتنی بڑی خیانت ہے. میں خود ایک بار حیران ہو گیا، میں نے ایک تصویر دیکھی، میں نے کہا یہ تو اب ظاہر اصلی تصویر لگ رہی، وہ جام بھی ہاتھ میں ہے، سب کو پتہ ہے، میں سمجھا بھی نہیں سکتا آپ کو، بس آپ سمجھیے کہ بڑی واہیات قسم کی تصویر اور بہت ہی شریف انسان کی. میں خود چونک گیا، میں نے کہا یہ تو میں تو بڑا شریف آدمی سمجھتا تھا. پھر جناب کہانی پتہ چلی کہ کوئی فوٹو شاپ نام کی ماشاء اللہ کوئی چیز ہے، وہ بچے ہم سے زیادہ ہوشیار ہیں، یہ کارستانیاں سب جانتے ہیں، چھوٹے چھوٹے سے بچے. ارے میں حیران رہ گیا، 1.5 سال کا بچہ، اس کے ہاتھ میں وہ ٹیب کہتے ہیں نا، टैब दिए, उसने क्या करके उसको खोला और क्या क्या निकाल के बैठ गया। अरे भाई ये क्या हुआ? कहा भाई ये तो इस सदी के बच्चे पैदा हो रहे हैं, आधा तो इल्म लेके आ रहे हैं भाई। हाँ वो जो सुनते रहते हैं माजरत के साथ, माजरत के साथ, लेकिन अज़राए तफन्नुन में मैंने एक जुमला कहा है, यानी महावरतन कहा है, जैसे कहते हैं कि इसके तो जनाब ये ज़मीन में आधा ज़मीन में घुसा हुआ है, आधा ऊपर है, इसके पेट में डाढ़ी है ना, तो ऐसे मैंने अज़राए तफन्नुन इस्तेमाल किया कि आधा दूंगा आधा इल्म लेकर आ जाता है ना सब। फिर मालूम ना फोटोशॉप में क्या क्या होता है, किसको किसके साथ लगा दिया, किसको किसके साथ लगा दिया, किसकी तस्वीर किसके साथ लगा दी, क्या से क्या, क्या से क्या, तो अब समझ रहे ना आप। तो वो तस्वीरें मैंने देखी हैं और रिसालों में भी देखी है, ऐसी बात नहीं है, लेकिन मेरे पास तस्दीक का कोई ज़रिया नहीं हो सकता है, हो इसमें कोई ऐप की बात नहीं, वही तस्वीर हो। क्योंकि मुझे शक कब हुआ, जब मैंने एक तस्वीर आपकी अभी माशाल्लाह बड़ी शेयर हो रही है, खुदा के बंदा जनाब अब्बास अलैहिस्सलाम की कब्र मुबारक पानी के अंदर है, इसमें है, यानी पानी तवाफ़ करा, अंदर से मुराद क्या है कि पानी उसका तवाफ़, देखी है ना फिल्म, तो देखी है ना वीडियो फिल्म उसकी, सबको पता है, सबको मालूम है। अब एक आजकल नई तस्वीर चल रही है, बिल्कुल खुश, एक कमरा सा बना हुआ है पुराने कदीम ज़माने का, वो शायद जनाब दाऊद या जनाब सुलेमान का बैतुल मुकद्दस की कहीं की तस्वीर है, लोग बैठे किताबें पढ़ रहे हैं और उसमें लिखा हुआ है हज़रत अब्बास अलमदार की असली कब्र की ज़ियारत कीजिए और शेयर कीजिए ना भूलिए वरना बड़ा गुनाह होगा, जो शेयर नहीं करेगा मुसीबत आ जाएगी उस पर और जो शेयर करेगा अच्छी खबर सुनेगा। क्यों भाई, तू अंदर फरिश्ता बन के बैठा हुआ है, ये क्या है, ये है क्या मोबाइल, क्या चीज़ है भाई, ये तो समझा दो हमें कि जिसके मैं जिसने नहीं किया तो ये वो मैं नहीं कर रहा मैं और गुनाह हो जाए। क्यों भाई, कहाँ से गुनाह, कौन सी शरीयत में गुनाह, किसने सुनने का गुनाह, किस नबी ने कहा गुनाह, किस इमाम ने कहा गुनाह, और लोग भी डर के सोचे बगैर जब तक पहले 10 को भेजेगा नहीं, 10 को भेजा बच गया भाई, क्या हो रहा है भाई। मैंने कहा भाई क्या भेज रहे हो, कहा भाई ये आया था लिखा हुआ 10 को भेजना है। अब मैंने कहा जब अब मेरे भी सुन ले, जिसने 10 को डिलीट नहीं किया वो भी गुनाहगार, जाओ। हाँ भाई जब तू ये कह रहा है तो मैं भी ये कहूँगा। वो ऐसा वाकई आपको अपना असली बता दूँ कि वो आप माजरत के साथ बुरा मत मानिएगा, आप जानते हैं कि किस किस तरह हर जगह हमारे यानी सब जगह है ना, फनकारियाँ करने वाले लोग जिनको कहते हैं, ये बना लिया दुकान बनाई पीरी मुरीदी शुरू है ना, अब आप टीवी पे देखते बैठते हैं कुल वल्लाहु अहद आती नहीं, कुरान से इलाज कर रहा है ना, कुल वल्लाहु अहद नहीं आती, सूरह फातिहा तो थोड़ी है, कुरान से इलाज कर रहा है, बना बैठा है। तो ऐसा ही हमारे पास एक पर्चा आ गया, कहीं पढ़ रहे थे, शहर का नाम भी नहीं लेंगे, मोहल्ले का नाम भी नहीं लेंगे, लोग नाराज़ हो जाते हैं भाई। तो मानो ना मानो आपकी मर्ज़ी, में कौन सा आपको कह रहा हूँ कि आप यकीनी कर लो मेरी बात ना करो, मेरे साथ हुआ है मैं बता रहा हूँ, और गवाह बहुत हैं क्योंकि पूरे मजमे में ऐसे ही मैंने पढ़ा था वो पर्चा दे दिया मुझे, मेरा पढ़ के हैरान कि जनाब वो ऐसे ऐसे मस्जिद बनी है और ये फ़लाँ के हुक्म से फ़लाँ इमाम के हुक्म से बनी है, आप लोगों को कहें कि हर मंगल को वहाँ जाया करें। मैं कहूँ मेंबर से, अब मैं कह दूँ सबसे, अब मेरे कहने पे तो जाएंगे ना लोग, भाई क्यों हुआ, कब बशारत हुई है, क्या हुई है हमारे यहाँ, बशारत भी माशाल्लाह ऐसे ऐसे लोगों को होती है कि लोगों का दीन ख़राब हो जाता है। दूसरे लोग कहते हैं अगर इसको बशारत हो रही है इसका मतलब मौला को भी नहीं मालूम कि कितना बड़ा चीटर है। माजरत के साथ खुदा के बंदो कुछ तो सोचा करो, बशारती मजलिस बशारती है ना बशार, और ये तो देखो हो किसको रही है बशारत। मेरा एक दोस्त है, बचपन का दोस्त है, यही रहता है यही कराची में, बस ज़रा कम्युनिस्ट टाइप का है, सुर्खा बहुत बड़ा है। तो उसने एक दिन अखबार में कोई इश्तिहार देखा, मुझे फ़ोन किया, उससे बर्दाश्त नहीं हुआ, कहले यार पहले थोड़ा बहुत अकीदा था मौलाना, अब तो वो भी ख़त्म हो गया। कहले क्या, कहले इसको बशारत हो रही है, नाम तो पढ़ो, जब इसको बशारत हो रही है तो इसका मतलब मौला को भी नहीं मालूम कि ये है क्या। तो खुदा के बंदो ऐसे कामों से होशियार रहा करो कम से कम, अल्लाह माफ़ करे हम सबको, मजहब को तो तमाशा ना बनाओ, मजहब को आर बना के सब करते हो, लोगों के अकीदे तबाह करते हो, बर्बाद करते हो, बड़ी मुश्किल से करीब लाते हैं ये भगा देते, हम इतनी मुश्किल से मेहनत करते हैं लोगों को करीब लाने की, इनकी बातें भगा देती है लोगों को। खैर जना ऊपर चाह गया हमारे पास, और मैंने कहा हुआ क्या, ये क्या मसला है, कहा ख्वाब आया था। मैंने कहा मुझे भी ख्वाब आया रात को, मुझे भी ये मिंबर पे कहा है, मैं कसम खा के कह रहा हूँ मिंबर पे मैंने कहा है, आपको बता देंगे अगर कोई लोग ऐसे मिले जिन्होंने मेरी वो मजलिस सुनी है। मैं नहीं ले रहा जगह का नाम यहाँ से, क्योंकि पूरी दुनिया में मजलिस मेरी जा रही है, मैं नहीं चाहता किसी मोहल्ले के लोगों की दिलासारी हो जाए कि हमारे मोहल्ले का नाम चला गया, मैं नहीं ले रहा नाम, लेकिन मैं अपनी बात बता रहा हूँ। मैंने कहा मैंने भी रात को ख्वाब देखा है, भाई तूने ख्वाब देखा है तो मेरे ख्वाब देखने पर कोई पाबंदी है क्या, मैंने भी ख्वाब देखा है, मैंने ख्वाब ये देखा है कि ये पर्चा आएगा ये बिल्कुल झूठ होगा, लोगों को मना कर देना एक भी ना जाए, भाई ख्वाब है भाई, तुमने ख्वाब देखा मैंने भी ख्वाब देखा, सलावत भेजी मोहम्मद आले मोहम्मद पर। आइए, खेल तमाशा नहीं होता दीन, कि जिसके साथ खेले जाओ और जो दीन के साथ खेलता है उसका हश्र बहुत बुरा होता है, दुनिया में भी और आखिरत में भी। अल्लाह उसके नसीबों में रुसवाई लिखता है, जिल्लत लिखता है, ऐसी जिल्लत लिखता है कि उसकी नस्लें मुंह छुपा के प्रत्येक भी बताता भी नहीं कि फला हमारा बाप था। शहर बदल देते हैं लोग, कहीं नहीं बताते। अल्लाह ऐसी रुसवाई देता है, किसको रुसवाई देता है, जो दीन के साथ खेलता है। और ख़ास तौर पे इंतबाह कर रहा हूँ कि हुसैन के साथ ऐसा ना करना, हुसैनियत के साथ ऐसा ना करना, हुसैन के नाम को अपने मफादात और वो भी मजमूम मफादात के लिए कभी इस्तेमाल ना करना। बड़ा ख़तरनाक वादी है ये, बड़ी ख़तरनाक वादी है, या जाय हुसैन की वादी बड़ी ख़तरनाक है। इसमें जिसने तमाशा करने की कोशिश की उसका तमाशा बनते हमने अपनी आंखों से देखा है। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। संजीदा हो गया माहौल, ज़रा सा संजीदा हो गया माहौल, मजलिस के माहौल के ख़िलाफ़ चला गया माहौल। लेकिन मैं क्या करूं, ये बात ना करूं फिर वही बात आ जाती है, फिर मैं हसन ज़फ़र नहीं रहता। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। हुआ कश्ती बनाइए, बताइए कश्ती की बात कर रहा था कहाँ पहुँच गया, यही होता है बुढ़ापे में भाई। कश्ती बनाइए, हुक्म दे दिया। आप लोग मजाक उड़ा रहे हैं, कश्ती में कूड़ा भी फेंके हैं बेचारे, बना के जाते हैं, जितना बनाते हैं कहते हैं माशाल्लाह इस बूढ़े को क्या हो गया। बीवी मजाक उड़ा रही है, देखो इस बुढ़ापे में क्या हो गया, नू को क्या कर रहे हैं ये। और बेटा भी बागियों के साथ है, तीन बेटे साथ हैं, याफिस साम हाम, जिनसे नस्लें चली हैं सारी, वो एक अलग तारीख है। तो वो बेटे साथ हैं, साथ भी दे रहे हैं, सादतमंद हैं, अपने बाप का साथ दे रहे हैं, जबी तो अल्लाह ने उनके नाम को ज़िंदा रखा ना, हामी नस्ल सामी नस्ल याफिस नस्ल, तीन ही नस्ल के लोग हैं पूरी दुनिया में, चौथी नस्ल नहीं है। ये इसमें एक सवाल तो आता है, आपके जहनों में भी आएगा, मेरी भी आता था, लेकिन उसका जवाब है जब वो कभी मौजू होगा तो बता देंगे। खैर जनाब, ये बच्चे साथ हैं और लोग मजाक उड़ा रहे हैं, उनको क्या हुआ बुढ़ापे में भाई, ये क्या कर रहे हैं, कश्ती बना रहे हैं या ना कोई दरिया है ना समझ, अल्लाह का हुक्म बना रहे हैं। जिनको यकीन है वो दो चार, वो जो मैंने 13 आदमियों को कहा, 13, 14, 15 जितने भी, वो भी साथ दे रहे हैं। अब ये कमबख्त क्या करते हैं, जाके उसको ख़राब करके आ जाते हैं। अब ख़राब करने का मतलब आप समझ लीजिए, एक रिवायत है किसस अंबिया की, मुमकिन है कि ज़ईफ़ हो लेकिन है, मिलती है वहाँ भी, इधर भी मिलती है, वो उसको ख़राब कर देते हैं। वो ऐसी एक वबा फैली कि जैसे ये इलाज करते ना पीर मुरीद, सब फंस गई है। अब मालूम हुआ वही कि अल्लाह ने कि जो इसका जो ख़राब किया है ना, जो भी इससे आके अपने जिस्म को मलेगा उसको शिफा हो जाएगी। मतलब वो यूँ समझ लीजिए कि दाने जैसे पैदा हो गए, खारिश एक वबा फैल गई शहर में। अब वो जनाब पूरा शहर आके रगड़ रगड़ के ऐसा चमका दिया कश्ती को जनाब नूह की, जितना कूड़ा करकट किया था अब उससे शिफा भी मिली। जब एक दो को मिली तो भाई ऐसा काम तो अच्छा है, कोई अच्छा काम कर लिया करो भाई। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। तो मैं तो करता हूँ, मैं करता हूँ। देखिए मेरे पास भी लोग आते हैं सवाल लेकर, तो आते हैं क्या मौलाना ये काम है, ये काम है, ये काम है। तो मेरे पास जितने भी नुस्खे, इत्मीनान रखना, सोच समझ के आना, सारे नुस्खों के साथ फजर की नमाज शर्त है। वो सुनता है फिर दोबारा आते ही नहीं, कहते इतनी बड़ी मुश्किलात लेके आएगा जैसे पता नहीं क्या हो गया, मौलाना ये हो गया, ये हो गया, कोई अमल बता दें, कोई अमल बता दें। हाँ बताऊँगा, क्यों नहीं बताऊँगा, हैं अब बुजुर्गों के दिए हुए, उलमा के दिए हुए, आप जानते हैं मफातिम में, ऐसी बात थोड़ी करें नहीं। तो मैं बताता हूँ नुस्खों, नुस्खे तो है मेरे पास। एक तो भाई ये फजर की नमाज़ की बात करना, फिर चला जाता है दोबारा नहीं आता, यानी मुश्किलें गवारा हैं, सुबह की नमाज के लिए उठना गवारा, ये है हजरत इंसान की हकीकत। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। मुसीबतों में है, मसाइब में है, हमने भी ये रखा हुआ, हम क्या कह रहे हैं, कह रहा हूँ जोर वाला बता दें। मैंने कह रही वहाँ पर तो नुस्खा ही फजर वाला है भाई, हमारे पास जोर वाला नहीं है। या फजर की नमाज से पहले का है या फजर की नमाज के बाद का, जोहर वाला भी नहीं है, मगरिब वाला भी नहीं है, होंगे लोगों के पास किताबों में भी, जाओ ले लो उनसे, हमारे पास तो यही है और दे देते हैं, और है आपको भी बता सकते हैं। जब किसी मुश्किल में फंस जाओ बहुत बड़ी, आजमूदा बता रहा हूँ यहाँ से, आजमाया हुआ नुस्खा, एक बार नहीं पता नहीं कितनी बार का, अपने लिए भी, आपके लिए भी, सबके लिए बता रहा हूँ, कौम के लिए भी पढ़ो, अपने लिए भी पढ़ो। दो नुस्खे तुम्हें बता के जा रहा हूँ, निश्चित शब्द के बाद, जब निश्चित शब्द गुजर जाए जागो, वैसे ही जागते रहते हो फुटपाथों पे बैठे हुए, और नमाज कर जाके सो गए। अब मैं क्या तशबीह दूँ, छोड़िए, वो गुलाम मौलाना गुलाम अली अस्करी साहब माशाल्लाह दिया करते थे, उनकी ज़बान से अच्छी लगती थी, मैं कहूँगा तो छोटा मुँह बड़ी बात हो जाएगी। सो जाके सो गए, अजान हो रही है, अब अजान हो रही है, चलो सो, चलो जाओ सो जाओ। अजान से पहले एक घंटा पहले उठो। आज निश्चब के बाद दुआए मकातिल बिन सुलेमान सुना है ना, मफाती में भी है और तोहफतुल अवाम में मिल जाएगी, वज़ाइफुल अबरार में मिल जाएगी। छोटी सी दुआ है, किसने तालीम दी है? इमाम सज्जाद अलैहिस्सलाम ने सलावात भेजी है। इमाम सज्जाद मकातिल बिन सुलेमान नाम है आपके सहाबी का जिसको तालीम दी है, इसलिए दुआए मकातिल कहलाती है। क्या लिखा होगा उस दुआ के आगे? दुआए दुआए मकातिल लिखा होगा, लेकिन जाके देख लीजिएगा। मुश्किल तरीन जब वक्त था, पहले उसकी हेडिंग पढ़ लेना लिखा क्या है। उसमें ये लिखा है कि जब बहुत बड़ी मुसीबत में गिरफ्तार हो जाओ ये दुआ पढ़ो, 100 बार पढ़ो। कितनी बार? 1.25 घंटे 1.5 घंटे का अमल है, पढ़ो और कई दिन तक पढ़ लो, 3 दिन 4 दिन 5 दिन कोई मसला। क्या इसके बाद अगर तो हाजत शरी होनी चाहिए, गैर शरी नहीं होनी चाहिए, समझ गए ना कि मौला ऐसी पोस्टिंग दे दे आमदनी ज़्यादा है, तो ये तो शरी नहीं हुई ना भाई, है ना। ऐसा भी होता है ना, लोग हमारे पास भी है मौलाना वो ट्रांसफ़र कराना है, कोई दुआ बता दें। कहाँ ट्रांसफर? तो वहाँ वहाँ क्यों? कब आमदनी अच्छी है ऊपर की? हाजम इन फजल रबी तो ऊपर से आता है ना, हलाल की आमदनी तो नीचे से आती है भाई, सामने से। वो जो ऊपर से आती है वो क्या होती है? हाजम इन फजले, ऊपर से आ रही है। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर, है ना। तो नहीं, हाजत शरी होनी चाहिए, हाजत शरी। वो क्या कहते हैं कि अगर तुम्हारी हाजत पूरी ना हो तो रावी पे लानत भेजना। अब बताइए मुझे कितनी बड़ी बात है, कितना यकीन है इस दुआ में, कितना यकीन है। पहले 2 रकात नमाज हाजत पढ़ो, ये दुआ पढ़ो और फिर एक और आज में इजाफा कर दो ना। कहते ना मुस्ताबा तो गुड़ डालते जाओ डालते जाओ, मीठा होगा। एक ही तो जगह है जहां आजिज़ी अच्छी लगती है अल्लाह को, क्यों दुनिया वालों की खुशामदें करते हो? अल्लाह की खुशामद तो करके देखो, मौला की खुशामद करके तो देखो। और खुशामद करना है, दुआ तमाम हुई, 2 रकात ज़ियारत इमाम हुसैन उसमें मिला दी, ज़ियारत वारिसा मिला दिया। देखो कैसे दुआ पूरी नहीं होती, होगी दुआ पूरी, शरी हाजत देगा। और यकीन रखो इसके बाद भी पूरी नहीं हुई तो खुदा की कसम तुम्हारा फायदा इसी में है कि ये दुआ कबूल ना हो। इसकी मिसालें मैं दे दूंगा बाद में। ऐसी ऐसी चीज़ें हमारे यहाँ रखी, मैं और भी बताता रहूँगा आपको, क्योंकि लोगों ने कहा कुछ कल भी इंशाल्लाह, लेकिन अब जो है ना वक्त मुझे इजाज़त नहीं दे रहा। बात समझ में आ गई कि ये होता है, ऐसा ना करो, धोखा ना करो। तैयार हो गई कश्ती, साफ शफाफ चमका दिया, जिन्होंने मैला किया था जब मुश्किल में फंसे, चाट चाट के साफ किया, जबानों से पीठ से रगड़ रगड़ के साफ किया, नहीं हो गई कश्ती। जनाब इन्होंने बेटों से कहा, देख लिया पॉलिश की जरूरत नहीं पड़ी, बन गई कश्ती। और मस्जिद कूफा जो जो ज्यारत करके देखा है ना, वो तनूर की जगह इधर फारत तनूर, जब इसमें से पानी निकलना शुरू, बारिश शुरू हुई आराम से, नॉर्मल से तेज़ होना शुरू हुई, तेज़ होते 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 आखिर वो तंदूर से पानी बरामद होना शुरू हुआ। और जनाब नूह ने हर कार्य दौड़ाए, बुला लो सबको मोमिनीन को, चढ़ जाओ सीढ़ी लगाओ चढ़ जाओ। अब जिनका यकीन था वो सबके सब चढ़ना शुरू किया, जोड़े भी लिए, पुरानी ही कहते हैं ना हर एक का एक एक जोड़ा भी लिया, उनकी भी नस्लें बनी है ना, समझे गए ना। ये तो करोड़ों किस्म के जानवर, बेशक करोड़ों हों लेकिन सबकी एक नस्ल होती है। जैसे बंदर एक है, नस्लें उसकी 1500 किस्म की हैं, समझ गए ना। शेर है, नस्लें उसकी 1500 किस्म की होंगी, वो अलग। तो वो एक एक पेयर रखते गए, चलाते गए, ये परिंदों का, ये चरिंद का, ये दरिंद का, ये वानों का सब, क्योंकि तूफान कहाँ तक जाएगा भाई, कुछ नहीं पता। अब वो बेटा दौड़ रहा है तो पहाड़ के ऊपर, और जनाब इनको चिल्ला रहे हैं, कोई नहीं बचाने वाला, तुझे वापस आ जा। वो कहता है नहीं, ये पहाड़ बड़ी ताकत है, मैं इसके ऊपर चढ़ जाऊंगा, ये मुझे बचाएगा, ये इस्तियारा है, इस्तियारा। यानी नूह का बेटा चढ़ा तो था उस ताकत के सहारे से कि मैं इस ताकत के जरिए से बचूंगा, कयामत तक के लिए वो इस्तियारा बन गया तुम्हारे लिए मेरे लिए। कि कितनी ही बड़ी ताकत क्यों ना हो, जब अल्लाह का हुक्म नाफिल होता है सिवाय उस ताकत के जिसे अल्लाह ने अपनी पना करार दिया है। या अब आखिरी जमाने तक चले जाओ इस मिसाल को लेके, जब निशानियां जाहिर होंगी तो ये बड़ी ताकत है ना, अरबों को बचाएंगी ना खरबों को बचाएंगी। समझ में आ गया, किसी को नहीं बचाएंगे, बड़ी ताकतें हैं। बचेगा वही जो अल्लाह की पनाह में आ जाएगा, जिसे अल्लाह ने अपनी पनाह करार दिया होगा, जो उसके साथ होगा वही बचेगा, बाकी कोई नहीं बचेगा। समझ में आ रही है बात? बस इसके लिए यकीन चाहिए, जिस पर मैं कई बार आपसे अर्ज कर चुका, पहले तय कर लो, सोच लो हक पर हो या नहीं हो। सिर्फ वही कुर्बानियों के मैदान में खड़ा रहता है जिसको अपने हक पर होने का यकीन होता है, बाकरुन नम्र की तरह, शेख इब्राहिम ज़कज़ाकी की तरह। 1400 साल पुरानी मिसाल तो नहीं दी ना मैंने, आपके ज़माने की मिसाल दी, आप समझते हो उसी ज़माने में गुजर गए? नहीं, अगर ऐसा होता तो ज़ियारत वारिसम ये जुमला ही ना होता, या लैतना कुन्ना माकुम फनफूज़ा फौज़ा नज़ीमा, और अगर एक पढ़ रहा हो तो या लैतनी कुन्तु माकुम फाफूज़ माकुम, नहीं होता ना। ये कहना है, बता रहा है कि नहीं, हर ज़माने में ऐसे हैं कि अगर करबला में होते तो हुसैन के लश्कर में होते। नहीं समझ में आया तो मैंने दो नाम ले दिए ना, कैसे होते अंसार हुसैन, नज़र आ गया? बिलाल हबशी की कौम से निकला, जौन की कौम से निकला, शेख इब्राहिम ज़कज़ाकी, और सरजमीन ये अक़तीफ़ की सरजमीन से कौन निकला? बाकरन नम्र, बता दिया ना बाकरन, पढ़ चुका हूँ इनके बारे में। यकीन चाहिए करबला पे, है ना। फिर इंसान को जब ये यकीन हो जाए तो छोटे छोटे से बच्चे पंजों के बल खड़े होके अपने इमाम से पूछ रहे होते हैं, मौला मेरा नाम, मेरा नाम, मेरा नाम दफ्तर शहादत में नहीं है? क्योंकि तो इमाम सबके मकामात बता रहे थे ना, हबीब यहाँ आप शहीद होंगे, जुहैर यहाँ आप, मुस्लिम लेना सजा यहाँ, यहाँ मेरे अब्बास का एक बाजू कलम होगा, यहाँ मसला मंजर कशी कर रहा हूँ, यहाँ अब्बास का दूसरा बाजू कलम ऐसे ही है ना, यहाँ मेरा अली अकबर को बर्छी, मेरे अली अकबर को बर्छी लगेगी। और एक बच्चा बार बार सामने आ रहा है, बार बार सामने आ रहा है, फिर मोड़ लेते हैं हुसैन, फिर मोड़ लेते हैं रुख अपना, आखिर पंजों के बल खड़ाओं के सामने आ गया, फिर भी इमाम ने नाम नहीं लिया, फिर आखिर पूछ बेटा चाचा जान, ए मेरे चाचा जान मेरी तरफ देखिए तो सही। हुसैन ने बड़ी हसरत से देखा इस बच्चे की तरफ, बहुत हसरत से देखा, क्या कहना चाहता है मेरे लाल? चाचा जान आप सबके नाम ले रहे हैं, मेरा नाम नहीं है दफ्तर शहादत में, कैसे पाता है मेरे बच्चे मौत को, कैसा पाता है? सुनो बच्चों, शियों के बच्चों, सादात के बच्चों, सादात पर कुर्बान होने वालों के बच्चों, सुनो एक बच्चे का जवाब सुनो, 13 साल के बच्चे का जवाब सुनो, क्या कहता है? हुसैन ने पूछा, मेरे लाल मेरे बेटे मौत को कैसा पाता है? अजीब अंदाज में बच्चा कहता है, अहला मिनल असल, या अम्मा हो अहला मिनल असल, है मेरे चचा जान शहद से भी ज़्यादा शीरी बात हो, मौत का जायका, कुल्लू नफ्सिन जायकतुल मौत, कुरान में जायका जिक्र हुआ है, ये जायका किसने बताया? कि अगर हक पर जान दे रहा है तो कोई तकलीफ नहीं है, हक पर जान दे रहा है तो शहद से भी ज़्यादा शीरी, मेरे चचा मेरे नज़दीक तो मौत शहद से भी ज़्यादा शीरी। हुसैन की आंखों में नमी आ गई, बच्चे को कलेजे से लगा कर कहा, मेरे लाल इत्मीनान रख, सिर्फ तेरा नहीं तेरे नन्हे भाई अली असगर का भी नाम है। घबरा गया बच्चा, जानते हैं आप कासिम घबरा गए, घबरा कर कहा, चाचा जान क्या ये अश्किया खेमों में घुस जाएंगे? तसल्ली दी हुसैन ने, तसल्ली दी, नहीं मेरे लाल नहीं, ये खेमे में नहीं घुसेंगे, मैं अली असगर को मैदान में लेकर आऊँगा। इत्मीनान हो गया कासिम को कि अश्किया खेमे में नहीं घुसेंगे। क्यों नहीं बताया हुसैन ने? बच्चा है, कैसे सुन पाएगा कि मेरे लाल सिर्फ खेमों में घुसेंगे नहीं बल्कि लूट के आग भी लगा देंगे। सिर्फ आग नहीं लगाएंगे, तेरी माँ बहनों फुफियों के सरों से चादरें भी छीन लेंगे। सिर्फ सरों से चादरें नहीं छीनेंगे, जो बीबी अपने वारिस को पुकारेगी उसे ताजियानों से मारा जाएगा। इसी पर बस नहीं करेंगे मेरे लाल, वो मंजिलें भी आएंगी कि तेरी माँ बहनों खुफियों को सरबराना बाजारों में भी फिराया जाएगा। कुछ नहीं बताया हुसैन ने कासिम को। आगे कासिम पैगाम मिला माँ का, शब आशूर गुजर रही थी ना, माँ ने तलब किया, आए खेमे में, वही मंजर जो बता चुका हूँ, माँ और बेटे का कैफियत क्या होती है जब मिलते हैं। तो अब ये माँ जनाब में फरवा कह रही है, मेरे लाल जो बड़े भाई हैं ना तुम्हारे अपना फरीदा पहचानते हैं, लेकिन तुम मेरी जिम्मेदारी हो, और जानते हो कैसी जिम्मेदारी हो? तुम्हारे बाबा ने जाते वक्त मुझे वसीयत की थी तुम तो छोटे से थे, 1.5-2 साल के थे, याद है ना? हसन ने सबसे आखिर में कासिम को अपने सीने पर लिटाया था और सर के बोसे, गले के बोसे, रुखसारों के बोसे, बाजुओं के बोसे, सीने के बोसे, पुश्त, समझ में नहीं आ रहा था उम्मे फरवा की कि कासिम के जिस्म के हर हिस्से के बोसे क्यों लेता है, रोते रहे मौला हसन और रोते जाते हैं। कैसे बताए मौला हसन उम्मे फरवा को कि तेरे इस बच्चे के साथ होगा क्या, कैसे बताए हसन कि कासिम पर क्या गुजरेगी जो सोच सोच के हसन आज रो रहे। बस वसीयत की थी, ऐसा वक्त आएगा रोकना मत कासिम को, मेरा भाई रोकेगा, रोकेगा मेरा भाई कमसिनी की वजह से। ये वसीयत लिख रहा हूँ तावीज़ की सूरत में, जब इजाज़त ना दे मेरी तहरीर मेरे भाई को दे देना। शब आशूर ये सब याद दिला रही है माँ कासिम को, मेरे बच्चे, बहुत दिल चाहता है ना माओ का कि मेरा बच्चा दूल्हा बने, ऐसे ही है ना। लेकिन करबला की माओ के साथ तमन्नाएँ क्या हैं, अगर मेहंदी लगे तो मेरे बच्चे के हाथ में उसके खून की मेहंदी हो। समझ में आ रही है हमारी बात, करबला है करबला, करबला को सुनना और है, करबला को समझकर रोना और है, सवाब दोनों का है। लेकिन एक सवाब और गौर व फिक्र का बढ़ जाया करता है ना, एक ज़्यादा बढ़ तो कभी सोचा भी तो करो ना, सवाब है बेशक, तुम्हारे आंसुओं का कोई मोल नहीं है, कोई बदल नहीं है, बेशक कोई बदल नहीं, मैं खुद कह रहा हूँ कोई बदल नहीं, लेकिन और इसको कीमती बनाओ, कीमती बनाओ, फिक्रे हुसैन से करीब होते चले जाओ, इनकी कीमत और बढ़ती चली जाएगी, महंगे हो जाएंगे, हश्र के बाज़ार में सबसे महंगे बिकेंगे ये आंसू तुम्हारे, इससे ज़्यादा कीमती शय कोई भी नहीं होगी। ऐसे ही है, वादा किया कासिम ने मादरे गिरानी इत्मीनान रखे आप, और फिर मुझे एक दाग भी तो धोना है, बहुत दुनिया इल्ज़ाम लगाती है ना मेरे बाबा पे जंग से जी चुराने का, कल मैं बताऊँगा कि मैं किस दिलेर का बेटा हूँ, मैं किस हसन का बेटा हूँ। सुबह हुई, हर शहीद का लाश आता है, माँ बेचैनी से सोचती है शायद मेरा कासिम का लाश आया हो, शायद मेरे कासिम का नहीं, दोपहर हो गई कासिम का लाश नहीं है। एक बार कासिम रोते हुए खेमे में दाखिल हुए, माँ तड़प कर रह गई, मेरे लाल रोता क्यों है। कासिम कहते मादरे गिरामी मैं क्या करूँ, इतनी बार जा चुका हूँ सुबह से बाबा की खिदमत, चचा जान की खिदमत में, चचा जान मुझे मैदान में जाने नहीं देते, इजाज़त नहीं। सीने से लगाया माँ ने, नहीं मेरे लाल मत परेशान, पहुँच ले आंसू, तुझे इजाज़त ज़रूर मिलेगी, तुझे मिलेगी इजाज़त। फौरन तावीज़ खोला, तहरी दी, तेरे बाबा का खत है तेरे भाई के नाम, आज ही के लिए तो लिखा था, तेरे चचा के नाम, तेरे बाबा का खत है तेरे चचा के नाम, लेके जा, मिलेगी इजाज़त। बस कासिम की खुशी का तो कोई ठिकाना ही नहीं रहा, मुराद पूरी हो गई कासिम की, बोसा दिया बाबा की तहरीर को, सर पर रखा, दौड़ते हुए हुसैन के खेमे, चचा जान ये मेरे बाबा का खत आपके नाम, ये मेरे बाबा की वसीयत आपके नाम। हुसैन ने वसीयत को पढ़ा और देर तक कासिम को गले से लगा के रोते रहे, यही तो लिखा है और क्या लिखा है, मेरी वसीयत है मेरे भाई हुसैन, मेरी वसीयत पे अमल करना, कासिम को रोकना नहीं, कासिम को मैदान में जाना है। कहते हैं कि हुसैन ने खुद तैयार किया अपने हाथों से अब कासिम को, अब मामा खुद पहनाया, दोश पे अबा खुद डाली, कमर में साफा खुद बांधा, तलवार खुद हिमायल की, और जब हाथ पकड़ के खेमे से बाहर निकले हैं ना, हसन के महलका का हुस्न देख के लोगों की आंखें खीरा हो गई, चुंधिया गई थी आंखें, इतना हसीन है हसन का महलका कासिम, इतना हसीन है। आप जानते हैं कैसे सवार हुआ है कासिम, किस शान से सवार हुआ था कासिम, घोड़े की एक बाग थामी थी अब्बास ने, एक बाग थामी थी अली अकबर ने, क्यों, कासिम इतना कमसिन है कि खुद चढ़ नहीं सकता था घोड़े पे, दोनों ने बागें थामी, हुसैन ने कमर से पकड़ के उठाया था कासिम और फिर घोड़े पर बिठाया। लड़ने वालों में सबसे कमसिन लड़कर शहीद हुआ है कासिम, कितने कमसिन थे, दोनों पैर रकाबों में टिकते नहीं थे, कभी एक तरफ झुक के तवाज़ुन बरकरार करते थे, कभी दूसरी तरफ झुक के तवाज़ुन बरकरार करते थे। आए मैदान में, जब चलने लगे, अब्बास ने बड़ी हसरत से देख कर कहा बेटा कासिम जरा ध्यान से, कासिम ने मुस्कुरा के कहा चचा जान मैं आप ही का तो शागिर्द हूँ। अली अकबर ने कहा भैया कासिम ज़रा ध्यान से कब भैया बस आप मेरी जंग देखिएगा, आप मेरी जंग देखिएगा, फिर देखिएगा मैं क्या करता हूँ। पहुँचा मैदान में हसन का महलका, ललकारा रजस पड़ी, जो नहीं जानता जान लो मैं हैदर कर्रार का पोता हूँ, हसन का लाल, वो हसन जिस पर जमाने ने जंग से जी चुराने का इल्जाम लगाया, मैं उसी हसन का बेटा हूँ। आ मेरी तलवार की काट देखो और समझ लो कि मेरा बाबा कैसा जंगजू था, मेरा बाबा कैसा शमशीर जन था। ऐसे लहजे में ललकारा कि पिसरे साथ के लश्कर में किसी की जरूरत ही नहीं हो रही इस नौजवान के मुकाबले पर आ जाए। पिसरे साथ भी समझ गया कि यह हाशमी जवान जिस अंदाज में ललकार रहा है तेवर ठीक नहीं। अपने लश्कर के सबसे मारूफ पहलवान अर्जक शामी को हुक्म दिया, या अर्जक इस नौजवान का सर कलम करके ला। माजरत के साथ बर्दाश्त कर लेना एक जुमला, क्योंकि रकम किया गया इसलिए लिख रहा हूँ। अर्ज अपने कासिम को देखा, बड़ी हकारत से कहा, बच्चे के मुकाबले में जाऊँगा, इसके चार बेटे आए हैं मैदान में इसके साथ, एक को भेजा जा, इस नौजवान का सर काट के लिया। आया कासिम के मुकाबले में, हसन के लाल ने तकबीर कही और एक ही वार में कमर से दो टुकड़े कर दिए उसके, जहन्नम रसीद किया। और जानते हैं इसके बाद क्या किया, वो जैसे ही जहन्नम रसीद हुआ मुड़ कर देखा अपने चचा की तरफ, हुसैन की तरफ, जो एक बुलंदी से अपने भतीजे की जंग देख रहे हैं। हुसैन भी खड़े हैं, अब्बास भी हैं दाएं तरफ, बाएं तरफ अली अकबर हैं। आप जानते ना बच्चे जब कोई कारनामा करे तो बड़ों से तारीफ चाहते हैं ना, इसलिए कासिम ने मुड़ के देखा। चचा ने जैसे ही कासिम का वार देखा और कासिम को अपनी तरफ मुतवज्जे पाया, कहा मरहबा बेटा, आफरीन बेटा, बेहतरीन वार किया। अब्बास ने दाद दी, अली अकबर ने दाद दी, कासिम का हौसला और बढ़ गया। अर्जक ने दूसरे बेटे को भेजा, जा अपने भाई का बदला लेकर आ, फिर वार किया, गर्दन तन से जुदा की, फिर अब्बास, अली अकबर, हुसैन दाद तहसीन दे रहे हैं, आफरीन मरहबा कासिम। चारों बेटों को जहन्नम रसीद किया। जब चार बेटों की लाशें देखी अर्जक ने, दीवाना वार दौड़ा कासिम की तरफ, पागलों की तरह दौड़ा हमला करने के लिए, घबरा गए अब्बास। अब्बास ने चिल्ला कर कहा, मेरे लाल कासिम बहुत बड़ा पहलवान है, जरा होशियार रहना। अली अकबर ने चिल्ला कर कहा, भैया कासिम, भैया कासिम, ध्यान से हवास जम रखना और ख्याल से, बहुत बड़ा पहलवान है। और जानते हो हुसैन की क्या कैफियत है, हुसैन सजदे में, हुसैन सजदे में, माबूद कासिम की लाश उठाऊंगा। लेकिन हाशमी जवान है, हाशमी है, एक के मुकाबले में शिकस्त नहीं होनी चाहिए। अर्जक मुकाबले पर आया, कासिम तैयार हुए, जंगी हरबा इस्तेमाल किया, ऐसा वार किया, तारीख में कासिम का वार महफूज रह गया। सर पे जरबत लगाई है, चीरती हुई तलवार बराबर के दो हिस्सों में अर्जक को तकसीम किया, आधा इधर आधा इधर। सुनो, हुसैन कासिम नजर नहीं आया, क्यों? जो ही अर्जक कत्ल हुआ था, पितरे साहब ने चिल्ला कर कहा, हाशमी जवान है, एक एक करके जाओगे पूरे लश्कर को काट के फेंक देगा, सब मिलकर एक बार जलगार कर दो। अरे हजारों के लश्कर ने नौ उम्र कासिम को घेर लिया, चारों तरफ से हमलों पर हमले, हसन का लाल मुकाबला करता रहा, 40-45 शामियों को वासिले जहन्नम भी कर डाला। लेकिन आखिर बाजों की ताकत जवाब देने लगी, तलवार गिरी, ढाल गिरी, खोद घिरा, बस अब वार पे वार हो रहे थे। एक मौका आया जब कासिम से ठहरा ना गया घोड़े पे, गिरते गिरते आवाज दी, या अम्मा हो अदरिकनी, ऐ चचा जान मेरी मदद को। किसी की आवाज पर हुसैन ऐसे नहीं दौड़े थे जैसे कासिम की आवाज पर दौड़े थे, चिल्लाते हुए, मेरे लाल मैं مگر یہی بتاتے ہیں مقاتل کے حسین نے اپنی ابا کو زمین پہ بچھا دیا۔ مولا ماں خیمے میں انتظار کر رہی ہے کہ میرے بچے کا لاشا کب آئے گا۔ فضا نے خبر دے دی بی بی ام فروا کے خیمے میں جمع ہو جاؤ، ام فروا کا لال آ رہا ہے۔ ماں انتظار کر رہی ہے مگر مولا نے چادر اپنی ابا بچھا دی، کچھ ادھر سے اٹھایا کچھ ادھر سے اٹھایا، مولا کا لاش قاسم کہاں ہے؟ لاش قاسم اٹھائیے، جمع کیا، گٹھڑی کی صورت دی، گٹھڑی کو سینے سے لگایا، خیمہ گاہ کی طرف چلے، پیچھے پیچھے سر جھکائے، عباس علی اکبر، ہاں